بسم الله الرحمن الرحيم نحمده ونصلي على رسوله الكريم أما بعد قال رسول الله صلى الله تعالى عليه وسلم يا حي يا قيوم برحمتك أستغيث الحديث ہمارے شیخ ہمارے پیر و مرشد شیخ العرب والعجم قطب العالم عارف باللہ حضرت والا حضرت مولانا شاہ حکیم محمد اختر صاحب نور اللہ مرقدہ فرماتے ہیں کہ مولانا جلال الدین رومی رحمت اللہ علیہ نے فرمایا کہ زور را بگزار زاری را بگیر کہ صوفیوں اور سالکوں کو جو اللہ تعالیٰ کی محبت کا رستہ طے کرنا چاہتے ہیں اللہ تعالیٰ کے قرب اور تعلق تو ان کو ایک نصیحت فرمائی کہ اے سالک زور چھوڑ دے یعنی اپنی صلاحیت اور قابلیت پر نظر مت رکھ کہ میں بہت ہی عبادت گزار ہوں بڑا آدمی ہوں زور اختیار مت کر بلکہ زاری اختیار کر اللہ تعالیٰ کو زاری پسند ہے حضرت والا اپنے شیخ و مرشد حضرت مولانا شاہ حکیم محمد اختر صاحب نور اللہ مرقدہ کو دیکھا حضرت کی جب آنکھ سے آنسو نکلتے تھے تو حضرت کیا کرتے تھے اس کو اپنے ہتھیلی سے ملتے تھے ایسے کر کے پھر اس کو اپنے چہرے پر پھیلا لیتے تھے اور فرمایا کہ میرے شیخ حضرت مولانا شاہ عبد الغنی صاحب پھول پوری رحمت اللہ علیہ بھی ایسے ہی کرتے تھے اور فرمایا کہ حضرت پھول پوری نے یہ عمل کر کے فرمایا کہ میرے شیخ حکیم الامت تھانوی رحمت اللہ علیہ بھی ایسے ہی کرتے تھے اور حضرت فرماتے کہ میں نے یہ روایت دیکھی ایک صحابی کا عمل دیکھا کہ صحابی کا یہی معمول تھا کہ اپنے چہرے کو اپنے آنسوؤں کو اپنے چہرے پر پھیلا لیتے تھے کپڑے سے صاف نہیں کرتے تھے آنسوؤں کو کبھی کپڑے سے صاف نہیں کیا بلکہ اس کو اپنے چہرے پر پھیلا کر ہتھیلی سے پھیلا کر اور مل لیا کیونکہ اس پر ہمارے شیخ اور مرشد والا حضرت مولانا شاہ حکیم محمد مدہر صاحب دعوت برکاتہم جو یہاں تشریف فرما ہے ماشاء اللہ تعالی یہ واقعہ اکثر سناتے ہیں اس بات کو سمجھاتے ہیں فرماتے ہیں دیکھو یہ حدیث شریف میں آتا ہے کہ یہ آنسو جہاں جہاں لگ جائیں گے اللہ تعالی جہنم کی آگ کو حرام فرما دیں گے یہ اللہ تعالی کی محبت کے اور اللہ تعالی کے خوف سے جو یہ آنسو اس کی بڑی قیمت ہے لہذا اس پر یہ واقعہ سمجھاتے کہ دیکھو اب ایک سوال ہوتا ہے کہ اگر چہرے پر آنسو لگے چہرہ جہنم سے بچ گیا تو پھر پاکی جسم کا کیا ہوگا تو یہ واقعہ عالمگیر رحمت اللہ علیہ کا مغل بادشاہ تھے عالم تھے عالم ربانی تھے تو ان کا واقعہ کہ ایک راجا ہندو راجا تھا وہ مر گیا تو اس کے جو بھائی وغیرہ تھے وہ ریاست پر قبضہ کرنا چاہتے تھے اور وہ جو ہندو راجا کا جو بیٹا تھا وہ بھی چھوٹا تھا جو بادشاہ کے نمک خار نمک حلال وزیر تھے وہ چاہتے تھے کہ وہ بیٹا اس کا حقدار ہے اس کو راجا بنایا جائے اور اس کے چچا قبضہ کرنا چاہتے تھے اس لیے چونچا کر رہے تھے تو راجا وہ وزیروں نے فیصلہ کیا کہ اس بچے کو بادشاہ عالمگیر رحمت اللہ علیہ کے پاس لے جاتے ہیں اگر وہ لکھ دیں گے تو پھر ان چچاؤں کی چونچا نہ چل سکے گی اب وہ رستے بھر حضرت رحمت اللہ علیہ فرماتے ہیں کہ رستے پر وہ سمجھاتے رہے کہ دیکھو بادشاہ یہ سوال کرے تو یہ جواب دینا، یہ سوال پوچھے تو یہ جواب دینا. جب دہلی قریب آیا تو بچے نے پوچھا کہ آپ، بچے نے کہا کہ آپ نے رستے بھر مجھ کو بہت ساری باتیں سکھائی ہے، یہ سوال کا یہ جواب، یہ سوال کا یہ جواب، اگر ان سوالوں کے علاوہ کوئی اور بات پوچھ لی. تو وہ وزیر کہنے لگے کہ یہ بچہ بہت ہوشیار ہے، چالاک ہے، یہ خود جواب دے لے گا. لہذا بادشاہ اس وقت تالاب میں تیراکی کر رہے تھے، غسل کر رہے تھے، معلوم چلا تو اس بچے کو وہیں بلوا لیا. بچے نے جا کر اپنا مدعا، اپنی بات کو پیش کیا تو بادشاہ نے کیا کیا کہ اس بچے کو دونوں بازوؤں سے پکڑ کر پانی میں لٹکایا، غوطہ دیا، بچہ ہنسنے لگا. تو عالمگیر رحمت اللہ نے فرمایا تو موقع خوف پر ہنسنا یہ تو پاگل پنے کی علامت ہے، بیوقوفی کی. تجھے تو رونا چاہیے تھا اور کہنا چاہیے تھا کہ مجھے چھوڑ دے، رونے کے بجائے ہنس رہا ہے. تو بچے نے کہا کہ بادشاہ سلامت، مجھ سے بھی تو پوچھیں کہ کیا وجہ ہے. تو بادشاہ حیران ہوا کہ ایسا جواب. تب اس نے کہا اچھا، فرمایا کیا کہو؟ کہا بادشاہ سلامت، بادشاہوں کا اقبال بلند ہوتا ہے، اگر وہ کسی کی انگلی پکڑ لے تو وہ ڈوب نہیں سکتا. تو جے جائے کہ میرے دونوں بازو آپ کے ہاتھوں میں ہیں، میں کیسے ڈوب سکتا ہوں؟ حضرت دامت برکاتم فرماتے ہیں، حضرت والا رحمت اللہ سے واقعہ سنا، حکیم الامت تھانوی رحمت اللہ نے واقعہ سنایا کہ ایک بچے کو ایک مسلمان بادشاہ پر کتنا اعتماد ہے. تو مسلمان کو اللہ تعالی پر، اپنے مالک پر کتنا اعتماد ہونا چاہیے. اس لیے فرمایا کہ زور را بگزار، زاری را بگیر. ایک شعر یاد آیا، یہ شعر معرومی کا ہے، ایک شعر میرے شیخ رحمت اللہ علیہ کا ہے، فارسی کا شعر ہے، اسی وزن پر ہے پہلا مصرع. فرماتے ہیں حضرت والا رحمت اللہ علیہ کا فارسی کا شعر ہے، ملک را بگزار، مالک را بگیر. کہ اے سلطنت کے عاشق، اسلام آباد کے عاشق، نام لگاتا ہے اسلام کا اور عاشق ہے اسلام آباد کا، تو سلطنت کے لالچ اور ملک کی بادشاہت اور حکومت کو چھوڑ، بلکہ ملک کی طرف نظر مت کر، مالک کی طرف نظر کر جو ملک عطا فرماتا ہے. مالک الملک ہے، ملک پہ نظر مت کر، مالک پہ نظر کر. لہذا ملک کو چھوڑ، مالک کو پکڑ لے. سبحان اللہ. حضرت والا رحمت اللہ علیہ قصہ سناتے تھے اکثر کہ ایاز ایک دفعہ بادشاہ نے اپنے محمود بادشاہ، محمود غزنوی رحمت اللہ علیہ، محمود بادشاہ نے اپنے سلطنت کا خزانے کا منہ کھول دیا، اعلان کیا کہ آج جو شخص جس چیز پر ہاتھ رکھے گا وہ اس کے ہو جائے گی. کرسی کے عاشقوں نے کرسی پر، موتی جواہرات کے عاشقوں نے موتی پر، اور لونڈی بازیوں کے عاشق نے اس پر، اور جائیداد کے عاشقوں نے جائیداد پر لپکے اور جھپٹے. ادھر بادشاہ کا عاشق غلام ایاز وہ بیٹھا ہوا آرام سے. بادشاہ نے فرمایا ارے دیکھ، یہاں لوٹ سیل لگی ہوئی ہے اور تو آرام سے بیٹھا. تو بادشاہ کے کہنے پر ایاز اٹھا اور اٹھ کر گھما اور آیا ان موتیوں پر، جواہرات پر، کسی چیز، ہر چیز سے صرف نظر کر بادشاہ کے پیچھے آ کر بادشاہ کی پیٹ پر ہاتھ رکھ دیا. بادشاہ نے کہا یہ کیا کر رہا ہے؟ اس نے کہا بادشاہ سلامت، آج آپ کا اعلان تھا کہ آج جو جس چیز پر ہاتھ رکھے گا وہ اس کی ہو جائے گی، بس میں آپ پر ہاتھ رکھتا ہوں، آپ میرے ہو جائیے، میں آپ کا ہو جاؤں. بادشاہ نے کہا رہے ظالم، یہ دیکھ لوگ تو ملک، یہ جائیداد اور سلطنت اور موتی اور یہ کتنی بیش قیمت چیزیں لے رہے ہیں، تجھے کیا ملے گا؟ تو کیا پیارا جواب دیا ایاز نے کہ بادشاہ سلامت، یہ موتی لے رہے ہیں، میں موتی کے مالک کو لے رہا ہوں. سبحان اللہ. اس نے فرمایا ملک را بگذار, ملک کو چھوڑ, مالک را بگیر, مالک کو پکڑ, تاکہ سدہا ملک یابی اے فقیر. تو فقیر ہے لیکن اگر ملکوں کے مالک کو تو پکڑ لے گا تو تجھے سینکڑوں ملک مل جائیں گے, سارے عالم کی سلطنت مل جائے گی. خواجہ صاحب رحمت اللہ علیہ سی کو باتے, جو تو میرا تو سب میرا, جو تو میرا تو سب میرا, فلک میرا زمین میری, اور اگر تو نہیں میرا تو کوئی شے نہیں میری. سبحان اللہ, کیا دعوت دی حضرت والا رحمت اللہ علیہ نے کہ ملک را بگزار, مالک را بگیر, ملک سے نظر چھوڑو, مالک کو پکڑ لو, تاکہ سدا ملک یابی اے فقیر, اے فقیر تاکہ تجھ کو سینکڑوں ملک مل جائے. ابھی تو تجھے زیادہ سے زیادہ ایک ملک کی صدارت ملے گی, لیکن اگر اللہ تعالیٰ کو راضی اور خوش کر لے گا تو بادشاہوں کو بادشاہت کی بھیک دینے والا تجھے مل جائے گا. پھر کتنے ملک تیرے قدموں میں پڑے ہوں گے. یہ حضرت والا رحمت اللہ علیہ کا شعر. ہمارومی کیا فرماتے ہیں, زور راہ بگزار, زاری راہ بگیر, کہ زور پر مت کہ میں بڑا آدمی ہوں, میں بڑا عبادت گزار ہوں, میں نے بڑا علم حاصل کیا, کس مدرسے سے پڑھا, میں نے اپنے بزرگوں کی بڑی خدمت کی اور میں خادم خاص بنا رہا. یہ سب چیزیں میرے پیارے دوستو کام آنے والی نہیں ہیں. وہاں کام آنے والی کیا چیز ہے؟ جو چیز اللہ تعالیٰ کو پسند ہے وہ ہے زاری. کیا کہ میں کچھ بھی نہیں ہوں. حضرت والا رحمت اللہ علیہ, اللہ حضرت والا رحمت اللہ علیہ فرماتے تھے کہ دیکھو ایک شعر ہے کہ حضرت کی جو پہلا سبق خانقاہ میں آنے کے بعد جو پہلا سبق ہے جس سے اللہ تعالیٰ کا قرب اور تعلق کا انتہائی مقامات ملتے ہیں اور ہے وہ پہلا سبق, وہ کیا ہے؟ مکتبے میں عشق کی جس کی بھی بسم اللہ ہو, مکتبے میں عشق کی جس کی بھی بسم اللہ ہو, اس کا پہلا ہی سبق یارو فنا فی اللہ ہو. مٹائے اپنے کو مٹائے, اپنی حیثیت نہ مال سے لگائے, نہ مکان سے لگائے, نہ S5 سے لگائے, اور نہ آئی فون سے, نہ گاڑی سے, نہ بنگلے سے, نہ مربع زمینوں سے. کیسا عالم ہوتا ہے, مربع کے مربع زمینوں کا مالک ہے لیکن مرنے کے بعد اپنی زمین پر دو گز زمین نہیں ملتی. مربوں کا مالک اور مالک کو اپنے ہی دفن کے لیے دو گز زمین نہیں مل رہی, کیا عالم ہے, صحیح ہے کہ نہیں جناب؟ تو جس سلطنت سے, جس زمین سے, جس مکان سے ہم دل لگا رہے ہیں, آر شیخ رحمت اللہ علیہ فرماتے تھے انتقال ہوتا ہے, وہی اولاد وہی بیوی کہتی ہے دیکھو میاں کو جلدی لے جاؤ کیونکہ گرمی کا زمانہ آ گیا ہے, لاش 24 گھنٹے میں پھول کر پھٹ جائے گی, بدبو سے تعفن سے ہمارے سر میں درد ہوگا, رہنا مشکل ہو جائے گا, لہذا جلدی سے اس کو لے جا کر دفن کر دو. اب جناب وہی بیوی وہی بچے جو ہر وقت آگے پیچھے گھوم رہے تھے, اگرچہ محبت بھی ہے انکار نہیں, رکھنا بھی چاہتے ہیں لیکن نہ رکھنے پر مجبور ہیں, اور منو مٹی کے نیچے دبانے کے پر وہ مجبور ہیں. یہ عالم ہے, یہ ہے دنیا کی حقیقت. اس لیے فرمایا اپنے کسی چیز سے قیمت نہ لگاؤ, اپنی عبادتوں پر ناز نہ کرو کہ میں اتنا پرانا عبادت گزار ہوں اور جو عمرہ کرتا ہوں. نہیں, اللہ تعالیٰ کو زور پسند نہیں ہے, اللہ تعالیٰ کو زاری پسند ہے. اور یہی کہے یا اللہ میں آپ کی عظمت کا حق میں نے آپ سے کیا ادا کیا. اپنے کو مٹانا یہ تو تصوف کا پہلا سبق ہے جناب, کہ اپنی کسی چیز سے قیمت نہ لگائے, یہ تو پہلا سبق ہے. اور اگر ہم پہلے ہی سبق میں فیل, آگے کیا حل ہوگا؟ اس لیے حضرت والا رحمت اللہ کتنی عاجزی سکھاتے تھے. فرمایا کہ دیکھو جب جوتی جاؤ, جوتی بھی رکھو تو آرام سے زمین پر رکھو, فرعونوں کی طرح پھینکو مت کہ یوں اٹھا کے اور پھینک دی نیچے. فرمایا آج اسی چیز رکھو. یہاں تک کہ تعلیم دی, عجیب, آپ دیکھیے کہ کتنی تعلیم, کے فرمایا کہ اپنے شیخ کی جوتی بھی دوسروں کی جوتی ہٹا کر مت رکھو, کیونکہ جس آدمی نے جہاں جوتی اتاری ہے وہاں اس کا حق ہے. اللہ اکبر, یعنی جس آدمی نے جہاں جوتی اتاری وہاں اس کا حق ہو گیا. اب کسی مسلمان بھائی کو پریشان مت کرو, ہاں تھوڑی سی آگے جوتی رکھ دو क्या है, आगे चल के जूती रख दो या वहां उतार लो। सुभान अल्लाह, कितनी तालीम फनाइयत है सिर्फ जूती में भी। इसलिए फरमाया जोर रा बुगजार जारी रा बिगीर, अल्लाह ताला को जोर पसंद नहीं है कि तुम अपनी इबादतों पर, अपनी ताकत पर, अपनी जवानी पर और अपने माल पर, इन चीजों पर नाज करो। नहीं, जारी इख्तियार करो कि मैं क्या हूं, मैं तो कुछ भी नहीं हूं। हजरत मौलाना शाह मोहम्मद अहमद साहब प्रतापगढ़ी रहमतुल्लाह अलैह फरमाते हैं, कुछ होना मेरा जिल्लत खारी का सबब है, कुछ होना मेरा जिल्लत खारी का सबब है, और यह है मेरा एजाज कि मैं कुछ भी नहीं हूं। ये चीज पैदा करने की जरूरत है, और शेख इसी पर मेहनत करता है। पहले दिन से शेख इसी बात पर मेहनत करता है कि मैं अब सालिक पर मुरीद को और मुलीक के अंदर फनाइयत पैदा करूं, और इस फनाइयत के लिए शेख जो पकड़ करता है, दारोगीर करता है, डांट डपट करता है, वो इसी मकसद के लिए होती है। सख्तियां शेख की हैं फना के लिए, सख्तियां शेख की हैं फना के लिए, मत समझ मत समझ इसको हरगिज सितम। चाय में शक्कर डाली जाती है, चमचे से हिलाई जाती है, मिटाया जाता है। लादा जो चाय चीनी शक्कर, जो चीनी जो शक्कर चाय में मिट जाती है, मेरे दोस्तों वो चाय को मीठा बना देती है, और जो मिट्टी नहीं है क्या किया जाता है, वो तो गटर लाइनों में बह जाती है। क्या करते हैं लोग उसके साथ। लादा इसी तरह से जब आप बंदगी मिटती है मेरे दोस्तों, अल्लाह ताला उसी बंदगी के अंदर बरकत अता फरमाते हैं। देखिए हजरत वाला फरमाते हैं कि गंदुम का दाना जमीन के अंदर दबाया जाता है कि अरे साहब हब्स हो गया, घुटन हो गई, वहां एयर कंडीशन भी नहीं है, वहां वाईफाई भी नहीं लगा कि हम स्काइप पर ही चलो बात कर सकेंगे, व्हाट्सएप पे मैसेज ही भेज देंगे, लेकिन वहां वो गंदुम घुटन में उसको दबाया जाता है और ऊपर मिट्टी डाल दी जाती है, फिर खाद डाला जाता है, उसके बाद पानी दिया जाता है। नतीजा ये होता है कि वही गंदुम जो जमीन के नीचे दबाया जाता है, ऐसी कुव्वत पैदा होती है कि जमीन का सीना फाड़ कर बाहर निकलता है। इसी तरीके से मेरे दोस्तों, जो शेख के सामने अपने को मिटाता है, अपने अंदर फनाइयत पैदा करने की फिक्र करता है कि मिट जाऊं, तो उसका नतीजा ये होता है उसके कल्ब में वो कुव्वत पैदा होती है कि सारे आलम का सीना फाड़कर और मोहब्बत से, अल्लाह की मोहब्बत से नारा लगाकर कहता है, कहां तक जब्ते बेताबी, कहां तक पास है बदनामी, कलेजा थाम लो यारो कि अब हम दाढ़ी रखते हैं। वो मरूब नहीं होता फिर। इसे फरमाया जारी, ये काम की चीज है। जोर रा बुगजार जारी रा बिगीर, रहम सुए जारी आयत ए फकीर। ए फकीर याद रख इस बात को, अल्लाह ताला की रहमत जोर पर नहीं आती, जारी पर आती है। एक बंदा रो रहा है, गिड़गिड़ा रहा है, या अल्लाह इतना जमाना हो गया, मैंने शेख का दामन पकड़ा, 20-20 साल हो गए, 15-15 बरस हो गए, जमाना गुजर गया, या अल्लाह लेकिन मेरी गुनाह की आदत वही की वही, मेरा नफ्स वही सांप का सांप है, डस रहा है, हर वक्त मैं तौबा करता हूं और शेख के सामने इकरार भी करता हूं, इस्लाह खुतूत भी लिखता हूं, लेकिन उसके बावजूद नफ्स के डसने से फिर उसी गुलाजत और गुनाह में मुबतला हो जाता हूं। बार बार रोता है, गिड़गिड़ाता है और अगर छोटा नहीं है, यही वो शख्स है जिस पर अगरचे देर सही लेकिन अल्लाह ताला का फजल और मेहरबानी कामिल दर्जे में होगी। और हकीम उम्मत थानवी रहमतुल्लाह अलैह फरमाते हैं, अगरचे ये कामिलीन में से ना सही, फरमाते ताइबीन में से उठाया जाएगा, और तौबा करने वालों के लिए अल्लाह फरमा रहे हैं कि इन्नल्लाह युहिब्बुत तव्वाबीन। लगा ये शख्स भी महरूम नहीं रहेगा अल्लाह ताला की रहमत से। फरमाते रहम सुए जारी आयत है फकीर, तू जारी इख्तियार कर तो अल्लाह ताला की रहमत वहीं आएगी। हजरत वाला के इस ये शेर हजरत आया पढ़ाया, और देखिए मां मशगूल होती है बच्चे को खाना देने, आया बच्चे आया, मां मां भूख लगी है खाना दो, स्कूल से बच्चा आया, लगा जो बच्चा रोता है मां पहले उस बच्चे को खाना देती है। क्यों जनाब? रोने वाले बच्चे को खाना पहले मिलता है ना, और यहां तक के सारे बच्चे बैठे कि अम्मा खाना दो, 5-6-8 बच्चे, क्योंकि फैमिली प्लानिंग तो इसी का नाम है ना। अब प्लानिंग जनाब वसाइल है, वसाइल काट दिए और उसको नाम रख दिया प्लानिंग। वसाइल को इस्तेमाल करना या वसाइल को हासिल करना, इसका नाम प्लानिंग होती है जनाब। दादा फैमिली प्लानिंग ये क्या, दो बच्चे और उसके बाद जनाब अब कुछ नहीं, और दो बच्चे दो अंडे वो भी गंदे, कम से कम 8-10 तो होने चाहिए कि जिसमें जनाब एक को वकील बना दिया, एक को ताजिर बना दिया, एक को केएससी में लगा दिया, एक को टेलीफोन में लगा दिया, आखिर में एक को मुल्ला भी बना दिया, ताकि इन सारों को बख्शवा के भी तो कोई ले जाने वाला हो। प्लानिंग तो ऐसी होनी चाहिए, दुनिया की प्लानिंग की आखिरत की कोई प्लानिंग नहीं। तो एक को मुल्ला भी बनाए, हाफिज कुरान बनाए, आलिम बनाए, अल्लाह वाला बनाने की फिक्र करे, जो इन सारों के सारों को जन्नत में भी लेके जाए। तो वो अब वो बच्चे सलाम बैठे रोटी रोटी चिल्ला रहे हैं, एक दूध पीता बच्चा है जो ये नहीं कह सकता कि अम्मा मुझे भूख लगी है, जो चल के मां के पास जा नहीं सकता। हजरत वाला रहमतुल्लाह अलैह फरमाते हैं अल्लाह ताला उस बच्चे को जो मासूम है, बेजबान है, बोल नहीं सकता, हम समझते हैं समझ भी नहीं सकता, इजहार नहीं कर सकता अपनी तकलीफ का, लेकिन अल्लाह ताला ने उसको एक अदा सिखा दी है। वो अदा क्या है? रोना। बस वो रोता है, मां सारे काम छोड़कर भागती भी जाती है और पहले उसी बच्चे को दूध पिलाती है। अगर इसलिए फरमाया रहम सुए जारी आयत ए फकीर, कि जो रोता है अल्लाह ताला की रहमत वहीं पर जाती है। अल्लाह ताला अपने क्रम से हमें जारी नसीब फरमाए और अल्लाह ताला आजिजी नसीब फरमाए। और आजिजी ये जबान का नाम, कंधे नीचे करने का नाम नहीं है कि मैं तो नाचीर हकीर फकीर हूं, इसका नाम नहीं, ये दिल का नाम है। दिल का ये दिल, ये कैफियत दिल के अंदर होती है, उससे पता चलता है और मौके पर पता चलता है कि जनाब यानी बिठाए वहां नहीं वो बिठाया, यानी बिठाया वहां बिठा दे, कोई बात नहीं, वहां भी खाना मिलेगा, यहां भी खाना मिलेगा। ये ऐसी चीज है। और मौके पर पता चलता है कि जनाब तारीफ नहीं की फला मौका कि अच्छा उनको तो काट देने का, हमें टेलीफोन पर दावत दे दी, तो भाई इसमें कौन सी इज्जत में कमी आ गई। अल्लाह ताला हम सबको आजी और तवाजो नसीब फरमाए। वाखिर दावा अल्हम्दुलिल्लाह रब्बिल आलमीन।